समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, देशमा संघीयता कार्यान्वयनका लागि केन्द्रको अधिकार प्रदेशमा र प्रदेशको अधिकार स्थानीय निकायहरूमा हस्तान्तरण गर्दै जाने क्रम चलिरहेको छ। यद्यपि आफूमा निहित अधिकार तल्लो निकायमा प्रत्यार्जन गर्ने कार्यमा प्रशस्त द्विविधा र अन्यल कायमै छ। सिंहदरबारको अधिकार तल्लो तहसम्म पुर्याउने क्रममा धेरै नीतिगत र प्रक्रियागत झन्झट बारम्बार आइरहेको गुनासो जनप्रतिनिधिहरूले गर्ने गरेका छन्। अन्तरसंवादमा आज हामी गण्डकी प्रदेशका अवसर, चुनौती र वर्तमानका क्रियाकलापबारे केही बेर प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङसँग सम्वाद गर्नेछौ। मुख्यमन्त्री सुब्बा यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। मुख्यमन्त्रीज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा। रेडियो नेपालको अन्तरसंवादमा स्वागत छ यहाँलाई। अब प्रदेशकै कुरा गर्दाखेरि एउटा नयाँ राजनैतिक अभ्यासमा हामी छौ। दुई वर्षको कार्यकाल लगभग यहाँहरूले पनि अनुभव गरिसक्नु भएको छ। संघीयता कार्यान्वयन सँगसँगै तपाई प्रदेशको मुख्यमन्त्री भइसक्दा यो दुई वर्षको कार्यकाललाई आफै मूल्याङ्कन गर्दा कसरी गर्न सकिन्छ?
दुई वर्षको कार्यकाल कुराकानी गर्दा चाहिँ तपाईँले अघि भूमिकामा पनि भन्नुभयो होइन,
हजुर,
हामी त प्रदेश सरकारहरू चाहिँ पहिलोपटक भने हुनाले मैले पहिलोपटक भने त के हुन्छ कि अब अधिकारको हिसाबले मात्रै फरक होला, तर सङ्घमा पहिले पनि थियो संस्था, सरकार स्थानीय तहमा पनि कुनै न कुनै प्रकारको संस्था, कहिले गाउँ पञ्चायतमा, कहिले चाहिँ गाविसको नाउँमा, जिल्ला पञ्चायत जिरिसको नाउँमा थियो होइन। प्रदेश सरकार पहिलोपटक चाहिँ पहिलो संरचना भएको हुनाले हामी शून्यबाट सुरु गर्नु परेको कि, सबै कानुन एउटा पनि नभएको, एउटा पनि तपाईँको संरचना पनि नदिएको त्यो बेला, एउटा पनि कार्यालय नदिएको, कर्मचारी पनि नदिएको, शून्यबाट सुरु गर्नु पर्दाखेरि पहिलो प्रथम चौमासिकतिर हामी सङ्कटमा, अत्यन्त सङ्कटमा है, अन्यल कता हो कता हो कसरी हो केही पनि छैन। त्यसबाट बिस्तार चाहिँ हामीले धेरै करायौँ, मुख्यमन्त्रीको भेला पनि गर्नु पर्यो होइन, र हाम्रो समस्याहरू यी हुन् किन नगरे, कमसेकम संविधानले त जनशक्ति व्यवस्थापन गर्ने तपाईँलाई दिएको छ, स्रोत साधनको बाँडफाँड गर्ने पनि अधिकार तपाईँलाई दिएको छ, माथि कानुनको ढोका खोलिदिने पनि अधिकार तपाईँलाई दिएको छ, बजेटको चाहिँ अधिकार पनि तपाईँलाई दिएको छ, अनुदानको अधिकार पनि, भनेर चाहिँ भन्दा बल्ल बल्ल अलिकति भएर एक वर्ष हामीले बडा दुःख कष्टको साथ बितायौँ। अब यो दोस्रो वर्ष अलिकति चाहिँ हामीलाई होलो छ, अलिकति सजिलो भएको छ होइन, तर यो सजिलो हुँदाखेरि अहिले पनि अपर्याप्त अभाव त छँदैछ, तर एक खालको संघीयताको जग बस्यो भन्छु मैले चाहिँ।
दुई वर्षले एउटा पृष्ठभूमि बनाउन चाहिँ यहाँलाई सहयोग गर्यो, तर चाहना धेरै छ, गर्नुपर्ने कामहरू पनि प्रशस्तै होला। अब गण्डकी प्रदेशकै कुरा गर्दाखेरि होइन, एउटा सांस्कृतिक विविधताले भरिपूर्ण प्राकृतिक सुन्दरताको त कुरै गर्नु परेन, एउटा नेपालको मुख्य पर्यटन केन्द्र पोखरा नै यहाँको प्रदेश अन्तर्गत पर्दछ। यहाँले मूलत यो प्रदेशको समग्र विकासका लागि कस्तो सोच अगाडि राख्नु भएको छ र त्यो कसरी प्रतिबिम्बित छ?
हामीले प्रदेश सरकार गठन भइसकेपछि प्रथम पञ्चवर्षीय योजना अल्पकालीन रूपमा 2030 दिगो विकासको लक्ष्यको योजना सहितको 12 वर्षीय मध्यमकालीन योजना र 25 वर्षीय दीर्घकालीन योजना बनायौँ। त्यसो त्यो बनाइरहँदाखेरि त्यो बनाउनुभन्दा अगाडि पनि नीतिगत रूपमा हामीले के निर्णयहरू गरिसकेका थियौँ भने गण्डकी प्रदेशको समृद्धिको आधारहरू 7 हो होइन, त्यसमध्ये पहिलो चाहिँ प्राथमिकता पहिलो आधार भनेको पर्यटन हो। तपाईँले भन्नुभएको छ, हामी भन्छौँ नेचर कल्चर एन्ड एडभेन्चर भन्छौँ हामी, त्यसको सङ्गम स्थल हो गण्डकी भनेको, त्यसलाई गण्डकीमा पर्यटनको सम्भावना चाहिँ धेरै छ, पर्यटन नै हाम्रो समृद्धिको पहिलो आधार हुन सक्ला, थोरै लगानीले धेरै चाहिँ उपलब्धि हासिल गर्न सक्ने, धेरै चाहिँ तपाईँको रोजगारी सिर्जना गर्न सक्ने भनेर हामी त्यो गऱ्यौँ, गरिबी निवारण गर्न सक्ने भनेर। त्यस कारणले पर्यटन पहिलो, दोस्रोमा चाहिँ हामीले ऊर्जाको उत्पादन विकास र प्रयोग चाहिँ भनेका छौँ, तेस्रोमा कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकरण र व्यवसायीकरण भनेका छौँ, चौथोमा चाहिँ हाम्रो उद्योग हो, औद्योगिकरण चाहिँ ढोका खोल्नु पर्यो, उद्योगको कल कारखाना धेरै कम भएको ठाउँ हो यहाँ, पाँचौँमा यो सबै यो चारवटै कामहरू गर्नको लागि पूर्वाधारको विकास हुन जरुरी छ भनेका छौँ। तर यो सबै काम गर्दाखेरि पनि तपाईँको हामीले खोजेको जस्तो दक्ष जनशक्ति, प्राविधिक जनशक्ति भएन भने फेरि त्यो कार्यक्रमहरू कार्यान्वयन गर्नै गाह्रो हुन्छ नि। त्यस कारणले गर्दाखेरि उच्च र दक्ष जनशक्ति प्राविधिक जनशक्ति जरुरी छ र त्यसको त्यसको चाहिँ उत्पादनमा त्यसको विकासमा ध्यान दिनुपर्छ भनेका छौँ. यी सबै कुराहरू भयो तर चाहिँ हाम्रो प्रशासनमा चाहिँ भ्रष्टाचार मलय र यथावत रहिरहने ढिलासुस्ती घुसखोरी यथावत भइरहने भनेदेखि त्यो विकास सम्भव छैन भनेर हामीले सुशासन चाहिँ पनि मुख्य चाहिँ कुरा हुनसक्छ. यो चाहिँ पाँचवटा सातवटा चाहिँ तपाईँको हाम्रो चाहिँ गेम उस मध्ये चाहिँ पूर्व के समृद्धिको चाहिँ आधारहरू मध्ये सुशासन पनि हो भनेर भनेका छौँ हामीले.
अब जसरी यहाँले प्राथमिकतामा राख्नुभयो पर्यटन, ऊर्जा, कृषि, उद्योग, पूर्वाधार होइन, जनशक्ति आदि विषयहरू र एउटा सुशासनको चाहिँ अपरिहार्यतामा यहाँहरूको जुन एउटा विशेष चाहिँ चासोको पनि कुरा रह्यो. अहिले भनौँ न पछिल्लो पटक अहिले काठमाडौँमै कुरा गर्दाखेरि केन्द्रीय सरकारका मन्त्रीले चाहिँ एउटा विशेष परिस्थितिमा राजीनामा पनि दिनु पर्यो र मानिसहरूमा के छ भने नयाँ राजनीतिक पद्धति स्थापना भइसकेपछि संघीयता कार्यान्वयन गरेर चाहिँ जनताका आकांक्षाहरू चाहिँ पूरा गर्नुपर्ने, राजनीतिक स्थायित्व कायम गर्नुपर्ने ठाउँमा हामी अन्यत्र विषयहरूमा जसरी चाहिँ अल्मलिन खोजिरहेको यो प्रतीत हुन्छ. अब मुख्यमन्त्रीको हिसाबले गण्डकी प्रदेशमा यहाँले पब्लिकसँग संवाद पनि शुरू गर्नु भएको छ होइन, जनतासँग मुख्यमन्त्री भनेर प्रत्यक्ष रूपमा गुनासो.
हेलो मुख्यमन्त्री छ अनि एक्सन रूम छ मेरो तिनवटा चाहिँ
बहुत नजिक. हजुर, बहुत नजिकसँग जनतासँग घुलमिल भइरहनु भएको छ. के भन्छ त जनताहरू जुन कुरा यहाँहरूले कार्यान्वयन गर्न खोजिरहेको छ त्यसमा जनताहरूको प्रतिक्रिया के पाउनुभयो निरन्तरको संवादबाट?
मैले जनता हेलो मुख्यमन्त्री कार्यक्रम अन्तर्गत चाहिँ मैले चाहिँ सिधै फोन समर्थ पनि हुन्छ विभिन्न एप्सहरू मार्फत चाहिँ उहाँले चाहिँ मसँग सम्पर्क दिनदिनैको चाहिँ खुला रहन्छ त्यो होइन, बिहान सातदेखि बेलुका सातसम्म. त्यसमा चाहिँ जनताको सुरुको गुनासो चाहिँ सामान्य हुन्छ नि, त्यहाँ बाटो चाहिँ अलिक खाल्नु पर्यो, त्यो बनाइदिनु पर्यो मुख्यमन्त्री, पानी जम्यो त्यसलाई हटाइदिनु पर्यो, या चाहिँ यस्तो गर्नु पर्यो उस्तो गर्नु पर्यो भने सामान्य चाहिँ कुराहरू आउँथे होइन. पछिल्लो चरणमा जनताहरू बिचमा चाहिँ फेरि चाहिँ हामीलाई चाहिँ के अरे प्रहरी चौकी चाहियो, सुरक्षा भएन भन्ने चाहिँ चाहियो, त्यो पनि हामीले स्थापना गऱ्यौँ. अलिक पछिल्लो कालमा चाहिँ अलिक विकास निर्माणसँग अलिक दीर्घकालीन के अरे सोचसँग जोडिएका विषयहरू अलिक बढी आउँछन् क्या अहिले. यो नीति भएन, यो नीति भए चाहिँ बनाइदिनु पर्यो भन्ने खालको. यहाँ चाहिँ यो एउटा चाहिँ निरन्तर आइरहने त हाम्रो यो कर्मचारीहरूको काम गर्ने शैलीमा परिवर्तन आएन. यो चाहिँ तपाईँको ढिलासुस्ती पहिले जस्तो अलिअलि चाहिँ तपाईँको पहिले भन्दा छिटो भए पनि अझै पनि हामीले चाहेको जस्तो खोजेको जस्तो चुस्त दुरुस्त छिटो छरितो प्रशासन छैन. त्यो पनि कतिपय ठाउँमा चाहिँ के अरे घुसखोरीको घुसमा आइरहेको अनियमित गरिरहेको भेटिन्छ, यस्तो चाहिँ भनेर चाहिँ आउँछ. तर एउटा अहिलेको यो व्यवस्थाको एउटा सकारात्मक पक्ष के रहेछ भने जनतालाई सिधै चाहिँ मुख्यमन्त्रीसँगै भन्न पायो, मुख्यमन्त्रीले सिधै नजिकबाट चाहिँ कतिपय कुराहरू उनीहरू उठाएको कुराहरू आफैले देख्न पायो, भोग्न पायो होइन नजिकैबाट. त्यो एउटा प्लस पोइन्ट हुँदो रहेछ र त्यसको आधारमा हामीले समस्याहरू समाधान गर्ने गरेका छौँ. अर्को चाहिँ गुनासोहरू आइरहन्छ, गुनासो आधारमा पनि गर्ने गरेका छौँ. यसबाहेक चाहिँ तपाईँको अब यही पनि अर्को संसदमै कुरो उठिरहेको हुन्छ, हाम्रो विशेष समयमा नि कुरो उठाइरहेको हुन्छ सैन्य समयमा. यो सबै कुराले गर्दाखेरि समस्याहरू चाहिँ चाँडै पहिचान हुने समस्याहरू चाँडै पहिचानको पहल पनि गरेका छौँ. मैले चाहिँ मेरो हेलो मुख्यमन्त्री प्रोग्राममा आएका गुनासोहरू मध्ये 90% गुनासोहरू मैले चाहिँ आफैले चाहिँ तपाईँको त्यहाँ तत्कालै त्यसको चाहिँ सम्बोधन गर्ने पनि गरेका छौँ, त्यो समस्याको समाधान गर्ने पनि गरेका छौँ. यद्यपि चाहिँ तपाईँको अझै पनि हाम्रो कार्यशैलीमा जो छ कार्यशैलीमा परिवर्तनै आएन. हाम्रो विधि प्रक्रियाको चाहिँ त्यो लम्बे तानको चाहिँ विधि प्रक्रियामा चाहिँ के अरे परिवर्तनै आएन. जस्तो उदाहरणलाई म भन्छु, हामीले चाहिँ यो जनतालाई चाहिँ अनुभूति हुने ढङ्गले काम गर्न नसके फेरि पुरानै इतिहास दोहोरिरहेको चाहिँ के छ भनेदेखि सार्वजनिक खरिदानी उसा उस्तै छ, कुनै परिवर्तन आएको छैन. 3-4 महिना तेल लगाउनु पर्ने किन राखिराख्नु परेको छ, त्यसले गर्दाखेरि हाम्रो चाहिँ परिवर्तन भएको छैन. अर्को चाहिँ यो वातावरणीय प्रभाव मूल्याङ्कन भन्छ, बाटो बनाउनु पर्यो, पुल बनाउनु पर्यो, कहीँ सिँचाइ गर्नु पर्यो भने एउटा रुख ढाल्न पाउँदैन. यो सबैको लागि माथि लाउनु पर्यो, 17-18 महिना लगाउने, त्यसले गर्दाखेरि अर्को चाहिँ हिजोको जस्तै स्थिति छ, तत्काल चाहिँ बाटो बनिहाल्ने स्थिति छैन. खानेपानीको मात्रै हामीले सरर चाहिँ केही प्रायः केही न यही गर्नुपर्ने भने सरर चाहिँ गरेका छौँ. अरू धेरै कुरामा चाहिँ यो चाहिँ पुरानो यो तरिकाले चाहिँ रोकिरहेको छ र यो चाहिँ कमसेकम प्रदेश र स्थानीय तहले चाहिँ गर्ने विकास आयोजनको योजनाहरूमा चाहिँ वातावरण प्रभाव मूल्याङ्कन आइए गर्नु पर्यो भने प्रदर्शन गर्दा हुन्छ भनेर भन्ने चाहिँ स्थिति बनेको छैन. धेरै चाहिँ के नयाँ मेरो त नयाँ नयाँ योजना धेरै छन् होइन. यो नयाँ योजनामा चाहिँ जमिन चाहियो, पहिला योजना चाहिँ सञ्चालन गर्नलाई जमिन प्राप्तिको कुरा हिजोभन्दा आज जटिल बनाइदिएर त्यसले अलिकति समस्या पारेको छ र हामीले राष्ट्रिय विकास समस्या समाधान सम्झ्यो यो कुरा छलफल चलाएर बल्ल चाहिँ अलिकति ढोका चाहिँ खोलेका छौँ, तर चाहिँ अब फेरि पुरानै काठमाडौँको ढोका चार्नुपर्ने, सिंहदरबार ढोका चार्नुपर्ने स्थितिमा हामी छौँ। यसले पनि संघीयताको संघीयताले आफ्नो सामर्थ्य देखाउने बाटो चाहिँ अप्नाएको छ भन्ने लाग्छ मलाई। अब यस्तो चाहिँ तपाईँको अनि कतिपय कानुनहरू बनेर आउँछन्, अब संघीय कानुन मुताबिक हामीले कानुन बनाउनु पर्छ भन्ने छ, कतिपय संघीय संवैधानिक प्रावधान होइन मापदण्ड उसलाई तोक्दिने भनेको छ, त्यो मापदण्ड तोक्दाखेरि पनि संघीयताको मर्म मुताबिक तोकिरहेको देखिँदैन। अब संघीयताको कारण माथि ऐन कानुन पुरानो ऐन कानुन संघीयता मुताबिक संशोधन गर्नुपर्छ भन्दाखेरि पनि संघीयतासँग मेल नखाने खालका, संघीयताको मर्म र भावना विपरीत विपरीत देख्ने खालका, पुरानो माइन्डसेटकै आधारमा चाहिँ अक्षर परिवर्तन गर्ने, भावना परिवर्तन नगर्ने, सार परिवर्तन नगर्ने, रूप मात्रै परिवर्तन गर्ने स्थिति पनि देखाएको छ, त्यसले पनि अहिले अप्ठ्यारो देखिन्छ। पुरानो माइन्डसेट काठमाडौँको अझै बदलिएको छैन, त्यस कारणले त्यसले पनि त्यो सबभन्दा ठुलो बाधक छ हाम्रो लागि।
हजुर, जस्तो यहाँले बेला बेलामा प्रकट गर्दै आउनु भएको छ नि, कानूनकै कुरा गर्दाखेरि कानून निर्माण गर्नको गर्ने र अधिकारको बाँडफाँड गर्ने कुरामा सबैले कन्जुस्याई गर्ने भए संघीय सरकारले त्यति अधिकार चाहिँ प्रदेशलाई हस्तान्तरण गर्न नचाहने एउटा गुनासो, अर्कोतिर स्थानीय तहका प्रतिनिधिहरूले पनि हामीले पनि पर्याप्त अधिकार पाएनौं भन्ने अर्को गुनासो छ होइन, यहाँहरू बीचमा हुनुहुन्छ। अब तल्लो निकायलाई पनि आफूले चाहिँ संरक्षण गर्नुपर्ने अथवा उनीहरूलाई हेर्नुपर्ने बाध्यताको स्थिति होला, र केही गर्न चाह्यो भनेदेखि केन्द्रले आफूलाई पर्याप्त अधिकार नदिएको भनौँ, एउटा हाफ हार्टेड भन्छ नि होइन, अधकल्चो काम भयो भने त त्यसले परिणाम दिन सक्दैन। अब के गर्नुहुन्छ यसको समाधानको लागि? जस्तो एउटा
यो दुई वर्षको अर्को अनुभव मेरो के थियो भने, मेरो के भएको के छ अहिले भन्दाखेरि, एउटा मानव शरीरमा शिर टाउको चाहिँ सम्बन्ध माथि हुन्छ, मुटु बिचमा हुन्छ, हात खुट्टा चाहिँ तल हुन्छन् होइन, त्यस कारणले यो सङ्घीय शासन प्रणालीको हाम्रो तिन तहको सरकारमा पनि मैले चाहिँ के सोचे के अरे अनुभूति गरेँ भने, सङ्घ सरकार भनेको चाहिँ तपाईँको टाउको, त्यसले बुद्धि ल्याउनु पर्ने, नीतिहरू बनाउनु पर्ने, समन्वय गरिदिनु पर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चाहिँ सम्बन्ध कायम गरिदिनु पर्ने होइन, त्यसो चाहिँ हुनुपर्ने हो भन्ने लाग्छ मलाई। अनि हामी चाहिँ जो बिचमा छौँ, बिचमा चाहिँ हामी संघीयताको मुख्य सार भनेको संघीय के अरे प्रान्तीय सरकारहरू प्रदेश सरकारहरू हुन् क्या दुनियाँमा जहाँ पनि, हाम्रो मतलब तिन तह भयो बेग्लै कुरा हो, तल पनि छ, नत्र भएन दुईवटा तह हुँदाखेरि पनि नयाँ सँग संरचना जाँदाखेरि प्रान्तहरूलाई प्रदेशहरूलाई अञ्चलहरूलाई चाहिँ अधिकार दिने हो नि त, त्यस कारण त्यो हिसाबले चाहिँ के अरे प्रदेश सरकारहरू चाहिँ मुठु जस्तो उसले रक्त सञ्चार चाहिँ माथि टाउको पनि पुर्याइदिनु परेको छ, नत्र चाहिँ टाउको के अरे काम गर्न सक्दैन मर्छ, उसले रक्त सञ्चार चाहिँ हात खुट्टा कोडाबाट इन्द्रिय अङ्ग अङ्ग पनि पुर्याइदिनु परेको छ, नत्र भने तलको चल्दैन। अब टाउको चलिया छ मुटु चलेन भने स्वत मरिहाल्यो, अनि टाउको चलिया छ मुटु चलिया छ हात खुट्टा चलेन भने त्यो फेरि गतिविधि नै हुँदैन। त्यस कारणले चाहिँ गतिविधि चाहिँ अलिकति गर्नको लागि, जनताको सेवा गर्नको लागि, सेवा प्रदाय संस्थाको रूपमा, सेवा प्रवाहको संस्थाको रूपमा चाहिँ स्थानीय तहहरू, अब धेरै कुराहरू निर्माणको, व्यापारको, सार व्यवसायको सारा चाँचो पाँचो मिलाउने कुरा प्रदेशको, प्रदेशसँग चाहिँ तपाईँको सङ्घसँग पनि समन्वय गर्ने, स्थानीय तहसँग समन्वय गर्ने यस हिसाबले गर्छ। त्यस कारणले हामीले चाहिँ अब गुनासो गर्दाखेरि खालि आफूले चाहिँ तपाईँको माथिले चाहिँ गर्दैन भनेर गुनासो भन्दा पनि तलको नै हामीलाई के गुनासो गरिरहेको छ भन्ने कुरो नै ध्यान जानुपर्छ भन्ने लाग्छ मलाई प्रदेश सरकारको। तर यसमा चाहिँ तुलनात्मक रूपमा भन्नुपर्दाखेरि के छ भन्दाखेरि, प्रदेश र स्थानीय तहले सङ्घलाई गुनासो गर्ने ठाउँ जति धेरै छ, जति धेरै उनीहरूलाई त्यो कुरामा चाहिँ के अरे व्यवस्थापनको अधिकार दिएको छ, हामीलाई त्यो अधिकार धेरै छैन। हामीलाई चाहिँ खालि के भनेको छ भनेदेखि, स्थानीय तहको सञ्चालन गर्ने के यो सुविधाको कुरा तिमीहरूको स्थानीय प्रदेश कानुन अन्तर्गत हुन्छ, यो ढुङ्गा गिटी बालु उठाउने कुरा चाहिँ राजस्व उठाउने कुरा नै प्रदेश कानुन अन्तर्गत हुन्छ, प्रदेशको मापदण्ड अन्तर्गत हुन्छ भनेको छ, न हामीलाई चाहिँ तलको चाहिँ विकास मण्डलको अनुगमन गर्ने अधिकार दिएको छ, केही पनि छैन नि हामीलाई। त्यस कारणले चाहिँ हामीलाई चाहिँ हामीले तल चाहिँ हामीले बनाइदिनु पर्ने कुराहरू चाहिँ हामीले बाँकी लगभग बाँकी राखेका छौँ, सबै गरेका छौँ, तर चाहिँ स्थानीय तहमा पनि एक खालको चाहिँ के चाहिँ गलत फहमी भन्नुहोस् या के चाहिँ बुझाइ छ भने, हामी भनेको स्वतन्त्र सरकार हो, स्वायत्त होइन स्वतन्त्र सरकार हो भन्ने भावना छ, त्यस कारण हामीलाई चाहिँ सङ्घले पनि प्रदेशले पनि कुनै कुरा डिक्टेट गर्न सक्दैन, निर्देशन दिन पाउँदैन भन्ने टाइपको त्यस्तो चाहिँ बुझाइ छ, र चाहिँ अलिकति धेरै अराजकत्व स्थिति, अलिकति धेरै चाहिँ अनैतिकको स्थिति, अलिकति यथास्थितिको स्थिति, कुनै परिवर्तन पनि नभएको, धेरै नयाँ चाहिँ पन्थ चाहिँ नआएको, कतिपय ठाउँमा अलिकति मनपरी गरेको, आर्थिक अनुशासनको पारदर्शिताको यस्तो कुराहरूमा चाहिँ ख्याल अलिक कम पुर्याएको होइन, विधि कानुन प्रक्रिया पुर्याउनु पर्यो नि, विधि कानुन प्रक्रिया पुर्याउने कुरामा अब कम पुर्याएको, अब त ऊ त सरकार भयो, नगरसभा गाउँसभाहरू चाहिँ तपाईँ विधायकको रूप विधायकी संस्थाको रूपमा छन्, आफैमा चाहिँ एउटा चाहिँ न्यायपालिकै अधिकार पनि छ उसलाई, हामी प्रदेशलाई जस्तो अलग सेपरेसन अफ पावरको सिद्धान्तमा भन्दैन, ऊ त पावर चाहिँ कन्सन्ट्रेसनको सिद्धान्तमा छ, त्यो त्यस कारण त्यो सबै त्यो के अरे भावना अनुसार चाहिँ तल चाहिँ चलचलन नसिरहेको स्थितिमा हामीले के भन्यौँ भनेदेखि अरूले के गरेको छ थाहा छैन. गण्डकी प्रदेशले चाहिँ हामीले के भन्यो गण्डकी प्रदेश समन्वय परिषदको जो अहिले चाहिँ सँगै अहिले परिकल्पना गरेका छ प्रदेश र स्थानीय तहको बिचको चाहिँ समन्वयको लागि सहकारी र सहकारीको लागि होइन त्यसमा चाहिँ हामीले बैठक बसेर के भनेको छ भनेदेखि गण्डकी प्रदेश समन्वय समितिको बैठक परिषदको बैठक नबसिरहेको बेलामा त्यो कामहरू गर्नको लागि राजनीतिक समस्याहरू समाधानको लागि अरू समय समस्याहरू समाधानको लागि मुख्यमन्त्रीको नेतृत्वमा स्थानीय तहका सरकार प्रमुखहरू उपप्रमुखहरू सम्मिलित एउटा चाहिँ गण्डकी प्रदेश समन्वय परिषद सहजीकरण समिति गठन गरेका छन् र त्यसले हाम्रो बजेटहरू कार्यान्वयन हुँदाखेरि कहाँ कहाँ समस्या भएको छ विकासको चाहिँ कहाँ समस्याहरू भएको छ दोहोरो तेह्रो कहाँ भएको छ भनेर चाहिँ हामीले समीक्षा गर्ने गरेका छौँ र त्यसको आधारमा चाहिँ प्रदेश सरकारले चाहिँ नीतिहरू बनाएर या चाहिँ ऐनहरू बनाएर चाहिँ तल पठाउने पनि गरेका छौँ हामीले. अर्को कुरा चाहिँ यो योजना निर्माण गर्ने कुरामा स्थानीय तहमा अन्धाधुन्ध चाहिँ अराजकता आफ्नै तालसुर प्रदेशको चाहिँ योजना पनि हेर्दैन सङ्घको योजना पनि हेर्दैन त्यसले गर्दाखेरि हामीले स्थानीय तहमा योजना तर्जुमा गर्दाखेरि पनि स्थानीय तह र प्रदेश र सङ्घको बिचमा पनि तालमेलता होस् होइन सामञ्जस्यता होस् भनेर चाहिँ हामीले स्थानीय तहमा योजना तर्जुमा सहजीकरण समिति भनेर चाहिँ हाम्रो योजना आयोगको उपाध्यक्षको नेतृत्वमा एउटा स्थानीय तहमा योजना तर्जुमा सहजीकरण समिति भनेको छ र सबै योजनाको चाहिँ कमसे कम योजना निर्माण गर्दाखेरि अब त्यो योजनाहरू बनाउँदै यति यति मापदण्ड चाहिँ पुग्या हुनुपर्छ यस्तो गरे हुनुपर्छ भनेर चाहिँ हामीले एकरूपताको लागि चाहिँ सबै चाहिँ फर्मेटै बनाएर तल पठाइदिएका छौँ तालिमहरू दिएका छौँ त्यसले पनि अलिकति सहजीकरण अलिकति एकरूपता ल्याउने कुरामा मद्दत पुऱ्याएको छ. अर्को कानुन बनाउने कुरामा अन्धाधुन्ध कानुन प्रक्रिया नपुर्याउने विधि नपुर्याउने अङ्ग नपुर्याउने भइरहेको हुनाले स्थानीय तहमा कानुन निर्माण गर्दाखेरि पनि स्थानीय तहको चाहिँ एकरूपता होस् सबै स्थानीय तहमा भर्टिकली पनि हामीसँग पनि एकरूपता होस् तादात्म्यता होस् तलतिर आफै बिचमा पनि एकरूपता होस् भनेर हामीले स्थानीय तहमा कानुन तर्जुमा सहजीकरण समिति मुख्य न्यायाधीशको नेतृत्वमा बनाएर धेरै पटक चाहिँ प्र्याक्टिकल अभ्यासै गराएर ट्रेनिङै गराएर पठाएको छ त्यसले अलिकति सहजता बनाएको छ स्थानीय तह र प्रदेशको बिचको समस्याहरू समाधानको लागि यो यस्ता चाहिँ विधि प्रक्रिया र संरचनाले हामीलाई मद्दत पुर्याएको छ.
हजुर त आदरणीय श्रोताहरू रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङसँग संघीयताको कार्यान्वयन उहाँहरूले भोगिरहनुभएका चुनौती र अवसरका बारेमा केन्द्रित रहेर यो संवाद अगाडि बढ़िरहेका छौं. जस्तो मुख्यमन्त्रीज्यू संघीयताको सवालमा अर्को एउटा प्रश्न के छ भने जनताहरूले बढ़ीभन्दा बढ़ी सेवा होइन सर्भिस डेलिभरी छिटो होस् र अलिकति सामाजिक सुरक्षा होस् होइन सरकारबाट पनि हामीलाई केही प्राप्त भयो भन्ने अनुभूति होस् भन्ने एकातिर जनताको चाहना अर्कोतिर यहाँले भने जस्तै करका दायराहरू पनि अलिकति खुकुलो हुनुपर्थ्यो कि भन्ने जुन जनताको चाहना छ जानी नजानी कतिपय अवस्थामा चाहिँ दोहोरो तेह्रो करको मारमा पो हामी पर्यौं कि भन्ने एउटा आम प्रतिक्रिया आएको छ. मैले गण्डकी प्रदेश मात्रै भनिनँ कि समग्र मुलुकमा यो करको विषय पनि आएको छ. आफ्ना आफ्नो क्षेत्रका जनताहरूलाई सुविधा दिने सामाजिक सुरक्षामा प्रत्याभूति दिने र आर्थिक रूपमा पनि अलिकति सपोर्ट गर्ने किसिमको करको नीतिहरूतर्फ के कार्यक्रम अघि बढ़िरहेछ त
यसमा चाहिँ के अरे यो गराईभन्दा हल्ला चाहिँ धेरै भयो. त्यो हल्ला चाहिँ तपाईँको एउटा नजानेर थियो एउटा सङ्घीय तिनवटा सरकार भएको हुनाले तिनवटा सरकारले कर लाउनु पाउनुहुने अब कर त तीन ठाउँबाट चाहिँ लगाए क्या भने एउटा त्यत्तिकै कुनै प्रमाण बिना कुनै चाहिँ अध्ययन बिना भनिरहेको विषय पनि छ अर्को होइन र अर्को चाहिँ कतिपय कुरा चाहिँ तपाईँको स्थानीय तहहरूले चाहिँ आफ्नो आन्तरिक स्रोत बढाउनुको लागि पनि उसले संविधानभित्र चाहिँ जे अधिकार दिएको छ त्यो अधिकारहरू अलिअलि उठाउन खोजेको छ. उसले चाहिँ उठाउने कुरो के छ तपाईँलाई चाहिँ म के अनुरोध गर्न चाहन्छु भने हाम्रो सङ्घीय शासन व्यवस्थाको चाहिँ जुन वित्तीय संहिताको चाहिँ पाटो छ वित्तीय संहिताको पाटो हेर्दाखेरि हाम्रो तपाईँको सबै कर उठाउने अधिकार सङ्घलाई हो. हामीलाई चाहिँ स्थानीय तहलाई धेरै चाहिँ दिएकै छैन अलिअलि रोयल्टीहरू उठाउने अधिकार मात्रै होइन तर प्रदेशको कुराकानी गर्नुपर्छ भने हामीले पाउने हामीले आफैले मात्रै उठाउन पाउने एउटा कर छ क्या त्यो भनेको कृषि आयमा कर भनेको छ. हाम्रो यहाँ कृषि आयमा कर कृषिमा आमदानी हुने ढङ्गले नाफा हुने ढङ्गले कृषि व्यवसायीकरणै भएको छैन त्यसले गर्दाखेरि हामीले कृषि आय चाहिँ 1% कर लगाउँदाखेरि पनि 1% उठाएन. त्यसमा चाहिँ थप चाहिँ हामीले कहाँ चाहिँ गरेर कर लगायौँ थप चाहिँ कर लगाउने हामीलाई ठाउँ नै छैन. अर्को कुरा चाहिँ हामीलाई चाहिँ के के कुरा जस्तो मनोरञ्जन शुल्क भन्यो जस्तो अनि के अरे यो के अरे ढुङ्गा गिटी बालुवाको 72 शुल्क भन्यो होइन यो चाहिँ हामीले उठाउन प्रदेशको कानुन अन्तर्गत अनुसार हुने मापदण्ड प्रदेशले तोक्ने अनि यो तोक्ने उठाउने चाहिँ थाहा नै तपाईँले प्रदेशलाई 40% पठाउने जो जसले उठायो त्यसले 60% पाउने एउटा कुरा थियो. अर्को कुरा मालपोतको अधिकार चाहिँ थाहा नै तपाईँलाई छ होइन. कतिपयले मालपोत अलिअलि बढायो होला क्या. हिजो त मालपोत के थियो भने एक रुनेको विचार पैसाको दरले चाहिँ थियो नि त त्यो ठाउँमा. त्यस हिसाबले गर्दाखेरि स्थानीय तहले अलिअलि चाहिँ तपाईँको यो कर चाहिँ स्थानीय तहले के उठाउनु पर्ने. स्थानीय तहले कहीँ न कहीँ केही न केही शुल्क उठाएको होला, राजस्वको चाहिँ अलिकति गरायो होला. हिजोको चाहिँ तपाईँको यो चाहिँ तपाईँको के दर्ता गर्दाखेरि कहिले कहिले नाता कायमको चाहिँ के हुन्छ. त्यो हिजो चाहिँ 10 रुपियाँ थियो भने अलि 100 रुपियाँ भयो होला कि या अलि 20 रुपियाँ भयो होला. त्यही हिसाबले मान्छेले कोको अलमा चाहे तर त्यस रूपले चाहिँ
त्यति धेरै चाहिँ प्रताडित हुनुपर्ने स्थिति होइन.
तपाईँलाई अधिकारै धेरै छैन नि कहाँबाट स्थानीय तहले 12-13 कर उठाउने. मेरो प्रश्न त्यहाँनिर छ क्या. मैले एउटा कर अहिलेसम्म उठाउन पाएन. करको एउटा अहिले के अरे कतै कहीँ लगाएको छैन भनेदेखि कहाँ चाहिँ 12-13 भयो होला. अरू कुरो पनि त्यही हो, अधिकार नभएको कुरो प्रदेशले कहाँ चाहिँ कारण गर्छ र अलिकति बढी चाहिँ तपाईँको यो सबै कुरा नबुझिकन हल्ला पनि भएको छ. वित्तीय संहिताको हिसाबमा चाहिँ तल चाहिँ अधिकार धेरै कम भएको संहिता हो नि हाम्रो संहिता. त्यसले गर्दाखेरि चाहिँ सैद्धान्तिक रूपले तल उठायो भन्ने कुरै गलत छ. अब कतिपय कुराले मेरो मिसो नपारिकन मैले चाहिँ के सुनाएँ भनेदेखि झापाको दमकुमा कि या चाहिँ विद्यामोडमा कहाँ चाहिँ खबर आयो कि मैले पनि हेरेँ होइन. यो चाहिँ तपाईँको मरे मान्छेलाई कर लगायो भनेर चाहिँ लेखेको पत्रिकाले होइन. भने त के रहेछ भनेदेखि मान्छे मरेपछि मृत्यु दर्ता गर्नु पऱ्यो नि. मृत्यु दर्ता गर्न जाँदाखेरि चाहिँ 100 रुपियाँ लिएछ नि. हिजो चाहिँ 20-30 रुपियाँ हिजो चाहिँ सचिवले 50-60 रुपियाँ चाहिँ आफ्नो गोदा हाल्थे दर्ता गर्ने थिएन. अहिले चाहिँ तपाईँको दर्ता गरेर चाहिँ तपाईँको उसलाई चाहिँ लिस्ट दियो, बिल दियो, या चाहिँ भरपाई दियो होइन. अनि मर्या मान्छेलाई 100 रुपियाँ कर लगायो भने यस्तो चाहिँ यस्तो लेख्ने, यस्तो प्रचार गलत प्रचार गर्ने, संहितालाई बदनाम गर्ने, मान्छेलाई उल्टो चाहिँ तपाईँको के अरे भ्रम सर्जना गर्ने काम पनि भइरहेको देखिन्छ. यस्तै चाहिँ प्रदेश पनि धेरै हल्ला भयो होला जस्तो लाग्छ मलाई. हाम्रो प्रदेश पनि हामीले केही आमदानी नै भएन, केही पनि छैन भने किन कराउनु पर्छ. तपाईँ जनादन त्यो चाहिँ कर उठाउनु पाएको भए, जनादन पैसा उठाएर कर उठाएको भए त्यो नगराउनु पर्ने. स्थानीय तहले भएर कुनै पनि स्थानीयको 2-4 लाखको आमदानी पनि छैन. त्यसैले त्यो स्थिति चाहिँ हो. अब अलि सङ्घीय सरकारले चाहिँ यो कर लगाउने बारेमा अर्थ मन्त्रालयले अलिक व्यवस्थित गर्नुपर्ने, अलिक ध्यान दिनुपर्ने जरुरी छ. अनि कर त तिर्नु पऱ्यो. हाम्रो बानी के छ भने कर तिर्नुपर्ने उसले कर नतिर्ने, कर नतिर्ने जनताले चाहिँ हामीले के सेवा पायौँ भनेर भन्ने. कर प्रणाली हाम्रो व्यवस्थित नभएको कारणले गर्दा यस्तो कुराहरू उठिरहेको छ. त्यसलाई व्यवस्थित गर्नुपर्छ. स्थानीय तहले प्रदेशहरूले अन्धाधुन्ध गर्लायो भन्ने कुरा गलत हो.
मुख्यमन्त्रीज्यू आजलाई समय यति नै रह्यो. फेरि पनि हामी संवादको क्रम जारी राख्नेछौँ. यहाँहरूको प्रयासलाई अगाडि बढाउनु, संघीयता कार्यान्वयनमा यहाँहरूको तदारूकता अत्यन्त महत्वपूर्ण छ. धेरै धन्यवाद छ यहाँलाई. आज देशव्यापी रूपमा हाम्रो प्रसारण छ.
संघीयकरण गरिदिने हाम्रो प्रदेशका र स्थानीय समस्याहरू चाहिँ
निश्चय पनि हाम्रो पनि पोखरामै पनि हाम्रो चाहिँ क्षेत्रीय प्रसारणहरू छन् होइन. संघीय प्रसारणहरू मार्फत पनि सूचनाहरू आदान प्रदान हुन्छ. मुख्यमन्त्रीज्यूसँग सहकारी गर्न पाइयोस्. धेरै धन्यवाद छ यहाँलाई.
धेरै धेरै धन्यवाद.
हस्, धन्यवाद.